الحمد لله رب العالمين والصلاه والسلام على رسول الله وعلى اله وصحبه اجمعين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي. بنی اسرائیل کی جو گمراہیاں تھیں جن کے بارے میں لاسٹ کلاس کے ہم لوگ پڑھ رہے تھے, ان فیکٹ دو کلاسز سے ہم پڑھ رہے تھے, کہ وہ شیاطین کے سکھائے ہوئے جادو اور جو علم اتارا گیا تھا ہاروت ماروت کے اوپر ان کے پیچھے لگ گئے تھے, اور انہوں نے اس علم کی وجہ سے انہوں نے اپنی آخرت تباہ کی تھی. سورہ بقرہ آیت 104, یہاں سے اب آگے ایک ڈفرینٹ موضوع بالکل شروع ہو رہا ہے ایک دم سے آل ٹوگیدر. اور پہلی دفعہ جب سے قرآن ہم نے پڑھنا شروع کیا ہے ابھی تک ایک دفعہ بھی یہ الفاظ نہیں آئے کہ یا ایھا الذین آمنوا. الفاظ کیا آئے ہیں؟ یا ایھا الناس آئے ہوئے ہیں, یا بنی اسرائیل کے الفاظ آئے ہوئے ہیں, لیکن یہ الفاظ نہیں آئے ابھی تک, اے لوگوں جو ایمان لایا. تو اللہ تعالیٰ پہلی دفعہ ڈائریکٹ خطاب کر رہے ہیں اہل ایمان سے, اے وہ لوگوں جو ایمان لائے ہو یا ایمان کا دعویٰ کرتے ہو, لا تقولوا رائنا, رائنا مت کہا کرو, وقولوا انظرنا, بلکہ انظرنا کہا کرو, واسمعوا, اور غور سے سنا کرو. یہ بات کیا ہو رہی ہے؟ اس کا پس منظر یہ تھا کہ جب مدنی دور کے اندر رسول اللہ صلی اللہ علیہ وسلم مدینہ آ چکے تھے, تو پہلے بھی کئی دفعہ بتا چکا ہوں کہ یہ ایک ہیٹروجینیس سوسائٹی تھی جہاں پہ بہت سارے لوگ آباد تھے. یہاں پہ مسلمان بھی تھے جو مکہ سے آئے تھے, یہاں پہ بالکل نیو مسلمز بھی تھے جو ابھی ابھی ایمان لائے تھے مدینہ کے اندر, اور ان میں سے کئی میجورٹی ایسے تھے جو ایمان لائے تھے صرف تقلید کے پیچھے, کہ اور لوگ ایمان لے آئے ہیں تو میں بھی ایمان لے آتا ہوں, یا ہمارے بڑے ایمان لے آئے ہیں تو ہم بھی ایمان لے آتے ہیں. جو لیڈرز تھے وہ مجبوراً اس لیے اور رسول اللہ صلی اللہ علیہ وسلم کو کچھ نہیں کہہ سکے تھے کہ عوام جو تھی ان کے اندر سے کافی زیادہ لوگ ایمان لے آئے تھے اور لوگوں نے ایکسیپٹ کر لیا تھا, تو لیڈرز کچھ کہہ نہیں سکتے تھے. لیکن یہی وجہ تھی ان کے اندر کہ انہوں نے کبھی دل سے رسول اللہ صلی اللہ علیہ وسلم کو قبول نہیں کیا تھا, تو ان کا ایمان جو تھا وہ ایمان اللہ تعالیٰ نے قبول نہیں کیا, وہ نفاق کی زندگی گزارتے رہے, منافقت کی زندگی گزارتے رہے. پھر اسی سوسائٹی کے اندر مشرکین بھی تھے جو ابھی تک اپنے پرانے مذہب کے اوپر چل رہے تھے, اور ایڈیشنلی اس سوسائٹی کے اندر یہودی بھی آباد تھے. تو بہت سارے قبیلے, بہت سارے لوگ اور بہت سارے مذاہب آباد تھے. رسول اللہ صلی اللہ علیہ وسلم مدینہ کے اندر مسلمانوں سے جب خطاب کرتے تھے, جمعہ کا خطبہ ہوتا یا ویسے محفل ہوتی, فجر کے بعد رسول اللہ صلی اللہ علیہ وسلم کا معمول ہوتا تھا کہ آپ صلی اللہ علیہ وسلم نماز کے بعد, اور صحابہ بھی اس طرح کرتے تھے کہ نماز کے بعد سویا نہیں کرتے تھے, بلکہ آپ صلی اللہ علیہ وسلم اور صحابہ ذکر اذکار کرتے تھے اللہ تعالیٰ کا, اور بات کیا کرتے تھے دین سے متعلق. اور یہی وقت ہوتا تھا کہ آپ صلی اللہ علیہ وسلم اکثر پوچھا بھی کرتے تھے کہ یہ آج رات کسی نے خواب دیکھا ہے تو بتائے, بیان کریں, تو آپ صلی اللہ علیہ وسلم کے آگے خواب بیان کیے جاتے تھے کہ اگر کسی نے خواب دیکھا, یہ آپ صلی اللہ علیہ وسلم اپنے خواب بھی بتایا کرتے تھے. تو یہ ایک گیدرنگ ہوتی تھی, لوگ بیٹھ کے مسجد کے اندر ہی ذکر اذکار کرتے تھے اور دین ہی کی کوئی نہ کوئی بات کیا کرتے تھے. تو جمعے کے خطبے ہو گئے اور اس طرح کا معاملہ ہو گیا, یا اس کے علاوہ اگر اور دوبارہ کوئی محفل لگتی تھی, تو ظاہری بات ہے کہ جو مقام رسول اللہ صلی اللہ علیہ وسلم کا تھا وہ عام مسلمانوں کا تو نہیں تھا مقام. جب بات رسول اللہ صلی اللہ علیہ وسلم کیا کرتے تھے تو مسلمان رسپیکٹ میں رسول اللہ صلی اللہ علیہ وسلم کی بہت توجہ سے بات سنتے تھے, بہت دھیان لگا کے بات سنتے تھے, اور جو بات سنتے تھے اس کو عمل کے لیے سنتے تھے, ہدایت کے لیے سنتے تھے, نہ کہ ویسے کہ چلو ایک کسی بندے کا بیان ہو رہا ہے. یہ جانتے ہوئے کہ جو یہ بات کہہ رہے ہیں ان کے الفاظ ایک ایک حرف جو ہے وہ اللہ تعالیٰ کی طرف سے ہدایت ہے ہمارے لیے, تو ان کی توجہ بہت زیادہ ہوتی تھی ان باتوں کی طرف, اور عمل بھی کرنا ہوتا تھا جو رتبہ رسول صلی اللہ علیہ وسلم کو دیا ہوتا تھا. آپ کو میں نے بتایا بھی تھا کہ صحابہ کس طرح رسول اللہ صلی اللہ علیہ وسلم کی محفل میں بیٹھ کے بات سنا کرتے تھے کہ ایز ایف کہ ان کے اوپر پرندے بیٹھے ہوئے ہیں اور اگر وہ ہلیں گے تو پرندے اٹھ جائیں گے, اس قدر توجہ سے بیٹھا کرتے تھے. اور تو پرندے بیٹھے نہیں ہوتے تھے, لیکن اس طرح توجہ سے بیٹھے ہوتے تھے, بالکل جامد ہو کے, بالکل اسٹیشنری ہو کے بیٹھے ہوتے تھے کہ ایز ایف کہ کوئی پرندے ہیں اور ان کے ہلنے سے پرندے اٹھ جائیں گے, اور بہت غور سے توجہ سے بات سنا کرتے تھے. گیدرنگ بڑی ہوتی تھی تو آپ صلی اللہ علیہ وسلم کا معمول بھی ہوتا تھا کہ آپ صلی اللہ علیہ وسلم بات کو رپیٹ کر کے بیان کیا کرتے تھے. لاؤڈ اسپیکرس تو ہوتے نہیں تھے اس دور کے اندر, تو اگر ایک طرف رخ کر کے بات کیا ہے تو چانس ہے ایک طرف سے لوگوں کو بات نہ پہنچی ہو, اس طرف اگر رخ کر کے بات کیا تو چانس ہے کہ اس طرف سے بات نہ پہنچی ہو لوگوں کو. اگر ریپیٹ کروانا ہوتا تھا یا کسی کو بات نہیں سمجھ لگتی تھی تو آپ صلی اللہ علیہ وسلم سے کہا کرتے تھے کہ ریپیٹ کر دیں اس بات کو. تو جس طرح محفل کے آداب ہوتے ہیں, ہم لوگ اپنی محفلوں کے اندر, ہم لوگ گیدرنگ کے اندر بیٹھے ہوتے ہیں تو ہم لوگ بھی کہہ دیتے ہیں کہ ایک دفعہ ریپیٹ کر دیں بات. انگریزوں کے کلچر کے اندر بھی یہ ہے کہ وہ پارڈن می بولتے ہیں یا ایکسکیوز می بولتے ہیں کہ آپ دوبارہ رپیٹ کرتے ہیں. مراد کیا ہوتا ہے؟ پارڈن کا مطلب کیا ہوتا ہے؟ माफ़ी मांगना होता है, लेकिन माफ़ी तो नहीं मांग रहे होते ना असल में, वो क्या कह रहे होते हैं असल में, मुराद क्या होती है कि रिपीट करते हैं, अल्फाज होते हैं पार्डन के, लेकिन मुराद क्या होती है रिपीट करते हैं। तो इसी तरह उनकी महफिल के अंदर वो अल्फाज जो इस्तेमाल किया करते थे वो कहते थे राय ना कहा करते थे, ऐ अल्लाह के रसूल सल्लम हमारी रियायत करें। अगर डिक्शनरी के हिसाब से देखें तो रियायत करने का क्या मतलब होता है, नरमी करना, डिस्काउंट करना, लेकिन कहना क्या चाह रहे होते थे, रिपीट कर दें बात को, दोहरा दें बात को कि हम नहीं समझ सके या हमें सुनाई नहीं दिया बात। तो ये अल्फाज इस्तेमाल किया करते थे। अब उसी महफिल के अंदर जहाँ पे वो मुसलमान भी थे जो इवन मक्का की मार खा के भी आए हुए, जिन्हें शेबे बनी हाशिम में 3 साल भी गुजारे हुए, इस कदर सख्तियाँ गुजार के आए हैं, जिनके रिलेटिव उधर रह गए होंगे, जो हिजरत करके आए थे, अपने माल और दौलत छोड़ के आए थे, जिन्होंने कुर्बानियाँ दी थी, ये सब कुछ सिर्फ उसी सूरत हो सकता था कि जब वो उनके अंदर ईमान था। लेकिन वो मुसलमान जो अभी नए नए मुस्लिम हुए थे, जिनके ऊपर कोई सख्ती नहीं आई थी, कोई तकलीफ नहीं आई थी, उनके ईमान का टेस्ट हुआ ही नहीं अभी तक, वो भी बैठे हुए थे, और उसके अंदर महफिल के अंदर वो लोग भी थे जो रसूल सल्लम को कोई अल्लाह के रसूल ही मानते थे, इनफैक्ट उनका कुछ लेना देना ही नहीं था इस्लाम से, वो सिर्फ पॉलिटिकल रीजंस की वजह से ईमान ले आए थे, मुनाफिकीन की कैटेगरी जिनको हम कह सकते हैं। और मुनाफिकीन जो थे ये कॉन्स्टेंटली थे इन्फ्लुएंस में थे यहूदियों के, और यहूदी जो थे बैक चैनल से इन्होंने रास्ते बनाए हुए थे मक्का के साथ, मुशरिकीन मक्का के साथ, तो ये एक लिंक बनता था इनका आपस में, ये एक ट्रायंगल सा बनता था कि यहाँ पे मुनाफिकीन, यहूदी उलमा और मुशरिकीन, ये तीनों जो थे ये इस्लाम दुश्मन थे। अब मुनाफिकीन लेकिन क्योंकि दावा कर चुके थे ईमान का, अब कहाँ जाएं, वो फंसे हुए थे बीच में, कहीं जा तो सकते नहीं थे। तो जिस तरह शरारती स्टूडेंट्स होते हैं क्लास के अंदर, बात कोई और हो रही थी और किसी और तरीके से बयान करके बीच में हंस रहे होते हैं, कोई टीचर ने बात कोई और की उसको गलत मानिए लेके पीछे हंस रहे हो, तो उसी तरह की हरकतें ये करते थे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब साहबा कहा करते थे राय ना, तो ये उसको बिगाड़ के लफ्ज़ बना दिया करते थे, राईना करके बोला करते थे, राईना लंबा करके, राईना का उनकी ज़बान के अंदर मतलब बनता था चरवाहे को कहते थे, शेपर्ड जो बकरियों को चराने वाले होते हैं, जो या भैंसों को लेके निकलते हैं, गायों को लेके निकलते हैं, तो उसके लिए लफ्ज़ इस्तेमाल होता था राईना। तो ये इस तरह के लफ्ज़ इस्तेमाल करते थे और बाद में आपस में एक दूसरे को देख के मुस्कुराते थे, ज़ेरे लब मुस्कुराते थे कि देखो हमने इसको क्या कह दिया। मुसलमानों में से अगर कोई नोट करता था इस हरकत को और कंडेम करते थे उन्हें कि ये तुम्हें शर्म नहीं आती या तुम्हें तमीज़ है कि अल्लाह के रसूल से किस तरह बात कर रहे हो, वो कह दिया करते थे कि हमने तो राय ना कहे, तुम खाम खा ही बात को बिगाड़ रहे हो, तुम्हारे जहन में कोई मसला होगा, तुम इस तरह समझ रहे हो, तुम्हारे अपने जहन के अंदर कोई गंद घुसा हुआ है जो तुम हमारे बारे में इस तरह की बात कर रहे हो। तो इस तरह की एक अजीब सी फस क्रिएट हुई होती थी, जो अल्लाह ताला के रसूल का मकसद था कि मुसलमान यहाँ बैठ के दीन की बातें सीखें और उसको अमल में लाएं, उस सारी महफिल को ख़राब करते हुए वो इस तरह की बातें करते थे और सारा मूड भी ख़राब है। अब मुसलमान कह भी रहे हैं कि नहीं ये यकीनन इस तरह की बात कर रहा है, इसने तोहीन करने की कोशिश की है, और वो कहते थे आगे से नहीं हमने तो राय ना कहा, एक फस क्रिएट की होती थी उन्होंने। तो वो मामला था, इस कश्मकश में थे मुसलमान कि अल्लाह ताला ने ये आयात नाज़िल कर दी कि ऐ वो लोगों जो ईमान लाए हो, जो वाकई मानते हो ना, ला तकूलु रायना, तुम रायना कहना ही छोड़ दो, ये लफ्ज़ ही छोड़ दो सीधे से, वकूलु उन्ज़ुरना, बल्कि तुम ये कहना शुरू कर दो उन्ज़ुरना, अल्लाह के रसूल हमारी तरफ नज़र करें, हमारी तरफ नज़र करम कर दें, मुराद भी यही है, उसी कॉन्टेक्स्ट में इस्तेमाल होगा। तो जो झगड़े का लफ्ज़ था उसको छोड़ ही दो, सिरे से छोड़ दो उसे मुसलमानों, और लफ्ज़ इस्तेमाल करो उन्ज़ुरना, कि अल्लाह के रसूल हमारी तरफ नज़र करें, हमें रिपीट कर दें हमारे लिए बात को, वस्मऊ और गौर से सुनो, तुम पहले से ही तवज्जो से सुना करो अल्लाह के रसूल की बात को, उनको रिपीट करना ना पड़े। शैतान का तो हमला ये होना है कि जब आप कोई चीज़ काम की सुन रहे होंगे ना, तो उसने आपके दिमाग के अंदर आइडियाज़ लेके आने हैं। अभी आप लोग जो क्लास में बैठे हुए हैं, आप में से हो सकता है मेजॉरिटी के माइंड में मैं बात कुछ और कर रहा हूँ, मुँह मेरी तरफ है और दिमाग कहीं से कहीं जा रहा होगा। अगर ये काम आपके दूसरे लेक्चर्स के अंदर हो रहे हैं, यूनिवर्सिटी के अंदर या कॉलेज स्कूल के अंदर लेक्चर्स हैं, तो चले खैर है, वो कोई दीन की बात नहीं हो रही, उसका लॉस जो है वो कोई नहीं, जो पेपर आएगा तो लग पता जाएगा आपको। लेकिन ये जो लॉस है, ये शैतान चाहता है कि आपको सही बात सुनने को मिले ही ना, और अगर आप आ भी गए हैं सुनने के लिए, तो आपका जहन कहीं से कहीं मुंतकिल हो जाए, ताकि जो बात की जा रही थी उसमें से आप 100% ले ही ना, बल्कि कम हो जाए, सिर्फ 20-30% लेके चलें बात को, बस ज़्यादा बात लाभ को पल्ले ना पड़े। जब हम नमाज में खड़े होते हैं आगे पीछे हमारा दिमाग इतना एक्टिव नहीं होगा, इतने थॉट्स नहीं आ रहे होंगे, लेकिन जब नमाज में खड़े होते हैं तो ज़रा से ही आपको देर लगेगी और आपका ध्यान जो है वो किसी और ख्याल में जाना शुरू हो जाएगा। कहीं से कहीं पहुँच चुके होंगे आप और नमाज पढ़ रहे थे, ये भूल जाएंगे आप कि ये रकत में क्या पढ़ रहा था, पहली रकत थी, दूसरी रकत थी, सजदे में थे, उठते हुए भूल जाएंगे कि मैंने बिता याद में बैठना है या मैंने सीधे खड़ा होना है, क्योंकि आपका जहन शैतान ने कहाँ से कहाँ ले गया। उसका तो हल है एक कि आप नंबर वन ये कि आप नमाज का तर्जमा वो पढ़ें, समझें, याद करें, ताकि एटलीस्ट आपको पता हो कि जो अल्फाज मैं अदा कर रहा हूँ ये है क्या, उसकी तरफ कॉन्सेंट्रेट करें। अल्लाह ताला कह रहे हैं ना गौर से सुनो, तो इस तरह तवज्जो दें नमाज के ऊपर कि मैं एग्जैक्टली मैं कर क्या रहा हूँ, अल्फाज हैं क्या, इनका मतलब क्या है। और कुछ अल्फाज अल्लाह ताला ने कहे हुए हैं कि ये तुमने क़याम के वक्त बोलने हैं खड़े होकर, कुछ हैं जो बैठ के, कुछ हैं जो सजदे में, उनकी हिकमत को खुद समझने की कोशिश करें कि इनके पीछे क्या विज़्डम हो सकता है, कि आखिर इन अल्फाज में क्या बात है कि इनको कहा गया है कि खड़े होकर तुमने बोलना है। और इस तरह हाथ बांध के, जिस तरह बहुत बड़ी ज़ात के सामने अगर आप खड़े हों तो आप आउट ऑफ रिस्पेक्ट आप किस तरह खड़े होंगे, जिस तरह से अपने आप को झुका के खड़े होंगे उस तरह खड़े होना अल्लाह ताला के आगे। दूसरा तरीका ये है कि आप लोग सूरतें कुरान की और आयात कुरान की याद करें, छोटी छोटी सूरतें जो आप कुरान के आखिर में वो याद करें, उनका तर्जमा भी याद करें कि उनका तर्जमा बनता क्या है, कुरान के बीच में से जो आयात हैं उनको याद करने की कोशिश करें। कुरान के दरमियान से भी लिया जा सकते हैं, दरमियान में से कोई आयात जो आपको कुरान की पसंद है, हम जो आयात पढ़ चुके हैं इनमें से कोई आयात आप याद कर लें, क्योंकि जो हम पढ़ चुके हैं इसका मैंने जिक्र क्यों किया है कि हो सकता है कि उनके अल्फाज या उनका तर्जमा आपके ज़हन में कुछ बैठा हुआ हो, तो जब आप उनको पढ़ेंगे तो हो सकता है कि वो बातें भी आपको रिकॉल हों कि हाँ ये बातें थी इसके अंदर। वैसे तो आजकल की दुनिया बहुत आसान है, आपके पास इंटरनेट अवेलेबल है, ऑडियो वीडियो सीडीज अवेलेबल हैं, ऑडियो वीडियो प्लेयर्स अवेलेबल होते हैं। तो मेरे साथ जो वेबसाइट है जो मैं उसमें अक्सर खोल के बैठा होता हूँ, tanzeel.net, इसके अंदर तमाम तलावतें मौजूद हैं, तमाम तर्जमे मौजूद हैं इसके अंदर, तो इसको बंदा आराम से सुन सकता है। आप अपने पास जहाँ पर मोबाइल और इन चीज़ों के अंदर आप लोगों ने गाने सुनते हैं उस तरह की कुरान और ये भी डालें और इसको सुना करें तर्जमे के साथ, विद तर्जमा, सिर्फ अरबी नहीं, तर्जमे के साथ, ताकि आपको समझ लगे, अल्फाज आहिस्ता आहिस्ता करके आपके जहन में बैठना शुरू होंगे। तो तवज्जो होनी चाहिए। तो शैतान तो चाहता ही ये है कि जब आपको खैर का काम होने लगे तो आपको 100 किस्म के काम याद आ जाएं, कि अभी क्लास होनी थी आज तो फलाना काम भी याद आ गया, फलाना भी आ गया, फलाना भी आ गया, आज ये मुसीबत पड़ गई, आज ये हो गया, वो हो गया, किस तरह से आप ना जा सकें उधर, किसी और बंदे के दिल में वसवसा डालेगा कि वो आपसे रابطہ करे इस टाइम के ऊपर कि भाई आओ इस टाइम पे हम कहीं जाते हैं या फलानी जगह जाना था और चलते हैं, उसके दिल में वसवसा डाले, वो आपको कहेगा आओ फलानी जगह चलते हैं। पहली चाल तो यह है कि आपको आने ना दे, अगर आप आ गए तो फिर जो ख्यालात की भरमार होनी शुरू होगी कि आपके जहन में ख्यालात आते रहें, इतना कुछ आए। ये कभी नोट किया आप लोगों ने कि कुरान पढ़ते हुए आप लोगों को ज़्यादा जमाइयाँ क्यों आ रही होती हैं? क्योंकि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि जमाई जब बंदा लेता है तो ये शैतान की तरफ से होती है। इस हदीस की अभी तक मैं सही तरह हिकमत नहीं समझा कि इससे मुराद क्या हो सकती है, लेकिन क्योंकि अल्लाह के रसूल ने फरमाया इससे यकीनन ये शैतान की तरफ से है, और छींक वो अल्लाह ताला की तरफ से होती है, तो इसलिए जब भी छींक आती है तो हमें कहा गया कि हमने अल्हम्दुलिल्लाह पढ़ना है, क्योंकि हम नहीं पढ़ते, कोई भी नहीं पढ़ता अल्हम्दुलिल्लाह, हम अल्हम्दुलिल्लाह ही नहीं पढ़ते, तो हमें तो ये भी नहीं पता होगा कि अल्हम्दुलिल्लाह का जवाब क्या होता है, और उसके मरीज भी एक और जवाब होता है। तो बस ये जमाई जो है ये अल्लाह ताला के रसूल ने फरमा दिया है कि ये शैतान की तरफ से है, शैतान आपको सुस्त कर रहा है उस चीज़ की तरफ। तो जिस तरह अल्लाह ताला यहाँ पे कह रहे हैं वस्माउ, इस तरह यहाँ पे भी अलर्ट हो, नमाज के अंदर हैं तो अलर्ट होके नमाज पढ़ें, क्लास के अंदर बैठे हुए हैं तो अलर्ट हो, अपने दिमाग को हाजिर रखें, अगर नींद है तो भी नींद पहले पूरी करके आएँ, कोई आपके ख्यालात हैं उनको पहले पूरा करके आएँ। एक दीन की हिकमत यह है कि आपने हदीस सुनी होगी कि जब खाना तैयार हो और नमाज का वक्त हो तो पहले क्या करना चाहिए, खाना खाना चाहिए। जब वॉशरूम जाना है और नमाज आपने पढ़नी है तो क्या करना है, चाहे वॉशरूम से फारिग होके आए, ताकि जब नमाज पढ़ रहे हो तो तवज्जो के साथ नमाज पढ़ें, ये नहीं कि रोक के रखा हुआ अपना वजू आपने। इस तरह अगर भूख लग रही है आपको तो खाना पहले खाएं, ताकि जब नमाज पढ़ें तो, यानी कि अल्लाह ताला कह रहे हैं कि ठीक है नमाज को डिले कर दो, लेकिन जब पढ़ो तो क्वालिटी की नमाज पढ़ो, ये नहीं कि बस ध्यान कहीं और है, किसी और चीज़ में लगा हुआ है और आप बस सिर्फ एक कार्रवाई, फौजी कार्रवाई पूरी की आपने और उसके बाद आप गए, یہ اللہ تعالیٰ کو منظور نہیں ہے. کوالٹی کے ساتھ، توجہ کے ساتھ نماز پڑھی جائے. وللکافرین عذاب علیم، اور کافروں کے لیے تو میں نے دردناک عذاب تیار کر رکھا ہے. کیونکہ میں نے ذکر کیا ابھی کہ منافقین کا، کہ یہ منافقین کی حرکت ہویا کرتے تھے، وہ اس طرح کیا کرتے تھے تو آپ خوش ہوتے تھے. تو جو یاد کریں، جو سیکنڈ رکوع تھا سورہ بقرہ کا، اس کے اندر بھی کیا آیا تھا، وَلَهُمْ عَذَابٌ أَلِيمٌ. جب منافقین کی بات ہو رہی تو اللہ تعالیٰ نے کہا تھا ان کے لیے بہت دردناک عذاب ہے. یہاں پر بھی وہی الفاظ آ رہے ہیں کہ ان کے لیے دردناک عذاب تیار کیا ہوا میں نے. الم کہتے ہیں درد کو، علیم کہتے ہیں ایسے درد کو جس میں کوئی کمی نہیں واقع ہو رہی. خدا نہ خاصہ آپ کو کوئی چوٹ لگتی ہے، تو چوٹ نمبر ون یہ کہ جسم کے ایک حصے پہ لگتی ہے، پورے جسم پہ چوٹ نہیں لگی، جسم کے ایک حصے پہ لگتی ہے، آپ اس کی وجہ سے کانپ اٹھتے ہیں، لیکن وتھ ٹائم وہ درد آپ کا کم ہوگا اور ہیلنگ ہونی شروع ہو جائے گی. ٹھیک ہے، آپ کو کوئی چوٹ لگ گئی، 5 منٹ درد ہو سکتا ہے آپ کو، 10 منٹ ہو سکتا ہے، کوئی اور بڑا کوئی حادثہ ہو گیا خدا نہ خاصہ، 1 دن 2 دن ہو سکتا ہے آپ کی تکلیف رہے، 4-5 دن ہو سکتا ہے، ہفتہ تک چلے ہو سکتا ہے، لیکن بالآخر وہ چیز درد ختم ہو جائے گا، اس کی انٹینسٹی بھی ختم ہو جائے گی، سب کچھ، ایوری تھنگ ول بی نارمل. علیم وہ درد ہے جس میں کمی نہیں آ رہی، درد کم ہو ہی نہیں رہا، اس کی انٹینسٹی کم ہو ہی نہیں رہی، ایسی تکلیف ہے. وہ اللہ تعالیٰ کہہ رہے ہیں کہ ایسے کافروں کے لیے جو اس طرح کی حرکت کرتے ہیں اور اللہ کے رسول کی توہین کرتے ہیں. اب اللہ کے رسول صلی اللہ علیہ وسلم ہمارے درمیان موجود تو نہیں ہے، لیکن آپ صلی اللہ علیہ وسلم کی حدیثیں موجود ہیں، آپ صلی اللہ علیہ وسلم کا دین موجود ہے، تو دین کی باتوں کے اوپر مذاق اڑانا وہ بھی اسی کیٹیگری میں فال کرے گا. ما یود الذین کفروا، ہرگز نہیں چاہتے کافر، من اہل کتاب، جو اہل کتاب میں سے ہیں، ولل مشرقین، اور جو مشرقین میں سے ہیں. جو کافر کا ورڈ ہے یہ تو بہت زیادہ براڈ اسپیکٹرم کے اندر، اس کی کیٹیگرائزیشن اس طرح کر لیں ہم لوگ، ایک تو کافر وہ ہیں جو، ان کو ہم کافر کہتے ہیں کہ جن تک اسلام کی دعوت پہنچی ہوئی ہے، وہ جانتے ہیں اسلام کیا ہے اور وہ اس کو ریجیکٹ کرتے ہیں، رد کرتے ہیں، ایک وہ کافر ہیں. اور ایک کافر وہ ہیں جو ہم کہیں گے تو صحیح ان کو کافر ہی، لغوی معنوں میں ہم کافر ہی بولیں گے اسے، لیکن در حقیقت وہ اس سینس میں کافر نہیں ہے، بلکہ یہ وہ لوگ ہیں جن تک اسلام کی بات پہنچی نہیں. کئی کلاسز کے اندر میں اس کی اگزامپل دے چکا ہوں. تو یہاں پہ بات ہو رہی ہے وہ جو کٹر کافر تھے ان کی بات ہو رہی ہے، اللہ تعالیٰ ان کا ذکر کر رہے ہیں کہ وہ اہل کتاب میں سے اور مشرکین میں سے جو کافر ہیں، وہ ہرگز ہرگز نہیں چاہتے، کیا نہیں چاہتے، ان ینزل علیکم من خیر من ربکم، کہ تمہارے اوپر کسی قسم کی کوئی خیر نازل ہو تمہارے رب کی طرف سے. ہرگز وہ یہ نہیں چاہتے کہ تمہارے اوپر تمہارے رب کی طرف سے کوئی خیر نازل ہو. ان آیات کا جو ڈائریکٹ پس منظر بنتا ہے وہ یہ ہے کہ یہودی جو تھے، جو وہاں پہ آباد ہیں مدینہ کے اندر، وہ اور جو خیبر میں آباد ہیں، یہ منتظر تھے اس چیز کے کہ اللہ کی طرف سے اب آخری کلام آنے والا ہے، آخری رسول آنے والے ہیں، لیکن وہ توقع یہ کر کے بیٹھے ہوئے تھے کہ ہم نے ہمیشہ اسی نبی رسول کو مانا ہے جو ہم میں ہی آتے تھے. ان کے درمیان تو ایسی کوئی ایکسیپشن تھی نہیں کہ کوئی ہم سے ہٹ کے بھی کوئی رسول آ سکتا ہے. جب اللہ کے رسول صلی اللہ علیہ وسلم آ گئے اور اللہ تعالیٰ نے واضح کہہ دیا، یعرفونہ کما یعرفون ابراہم، یہ بالکل ان کو، آپ صلی اللہ علیہ وسلم، اے نبی صلی اللہ علیہ وسلم، آپ کو اس قرآن کو، اسلام کو بالکل یوں پہچانتے ہیں جس طرح اپنے بیٹوں کو پہچانتے ہیں. میں نے آپ کو اس کی اگزامپل کیا بتائی تھی کہ جس طرح آپ میں سے جو صاحب اولاد ہیں، ان کو اگر اپنے بچے کا، اپنے بیٹے کا ذرا سا سایہ بھی کہیں نظر آ جائے یا آواز بھی آ جائے، ان کو ذرا بھی سیکنڈ تھاٹ نہیں آئے گی کہ یہ کون ہے، یہ کہیں فوت نہیں ہے، ان کو یقین ہوگا، ایک دم سے وہ جان جائیں گے کہ یہ میرا بیٹا ہی ہے. مجھے اگر اپنے بیٹے ابراہیم کی آواز کہیں آئے، ایون اس کی سانس کی آواز آئے یا اس کی چھینک کی آواز آئے، تو میں پہچان جاؤں گا یہ وہ ہے. اسی طرح اللہ تعالیٰ یہ کہہ رہے ہیں کہ یعرفونہ کما یعرفونہ ابناہم، انہوں نے، نبی صلی اللہ علیہ وسلم، آپ کو، قرآن کو اور اسلام کو بالکل اس طرح پہچان لیا ہے جس طرح کہ اپنے بیٹوں کو پہچانتے ہیں، لیکن نہیں مان رہے تھے ضد کی وجہ سے. ایک تو ان کے اندر حسد آ گیا کہ ہم میں کیوں نہیں آیا، ان میں کیوں آ گیا. پھر اس کے علاوہ میں نے آپ کو بہت زیادہ ریزنز بتائے تھے جن میں پولیٹیکل اکنامیکل ریزنز شامل تھے، کہ ان کی ایک حیثیت تھی معاشرے کے اندر، اگر یہ مان لے آتے ان کی کیا حیثیت ہونی تھی، اب تو یہ عالم نہیں رہے، اب تو یہ چپ چاپ آ کے بیٹھے اللہ کے رسول صلی اللہ علیہ وسلم کے آگے آگے بیٹھے، اب تو یہ اپنے جو ان کے فیسٹیولز ہوتے تھے یا جو کچھ بھی ان کی عبادت ہوتی تھی اس کو تو لیڈ نہیں کریں گے، اب تو رسول اللہ صلی اللہ علیہ وسلم لیڈ کریں گے جماعت کو اور یہ پیچھے کھڑے ہوں گے. جس طرح عبداللہ بن سلام کا جو ذکر آتا ہے، تو عبداللہ بن سلام جو تھے وہ یہودی عالموں میں سے تھے، اور آپ کو میں نے صحیح بخاری کا واقعہ بتایا تھا کہ ان کے بارے میں یہودیوں نے کیا کہا تھا جب ان کو نہیں پتا لگا تھا کہ مال لے آئے، تو کیا کہا تھا؟ کہ وہ تو ہم میں سے سب سے بہترین شخص ہے. تو وہ اس درجے کے عالم تھے، ان کے ہاں یہ مقام تھا، لیکن جب وہ ایمان لے آئے تھے تب تو اس کے بعد آپ کو ان کے واقعات بہت ہی کم ملیں گے. حضرت عمر جب شہید ہوئے تھے تو اس کے اوپر عبداللہ بن سلام نے یہ کہا تھا کہ چاہے اتنے عرصے کے دوران صفوں میں اور اسلام میں تم لوگ مجھ سے آگے رہے ہو، لیکن جو تعریف میں عمر کی کر سکتا ہوں وہ تم لوگ تعریف نہیں کر سکتے. تو وہ خود بھی دیکھیں ان کی بات، ان کے قول سے ظاہر ہو رہا ہے کہ چاہے تم نمازوں کی صفوں میں اور باقی معاملات کے اندر تمہارا درجہ مجھ سے زیادہ ہے. عبداللہ بن سلام کا کبھی آپ نے نام سنا؟ اشرہ مبشرہ میں تھے، نہ بدری صحابہ میں ان کا نام آتا ہے. تو ظاہری بات ہے جو علماء ان پہ ایمان لاتے اللہ کے رسول کے اوپر، ان کو تو اپنا سارا اسٹیٹس چھوڑنا تھا، اب ایک آرڈنری مسلمان بن کے انہیں رہنا تھا. اب جو پہلے ان کے پاس اتنے نذرانے پیش کیے جاتے تھے، ان کو اتنی چیزیں لا کے دی جاتی تھیں، اب تو نہیں وہ چلے گا کام، اب تو ان کو کام کرنا پڑے گا. اور جو ان کا پرانا علم تھا وہ اب کسی کام کا نہیں ہے، ان کی کوئی ضرورت نہیں اس علم کی. انہوں نے اب قرآن کو سیکھنا ہے، سرے سے سیکھنا ہے اور صحابہ سے سیکھیں، ان سے انڈرسٹینڈ کریں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا کیا معاملہ تھا. تو یہ بہت سارے ریزنز تھے جن کی وجہ سے وہ نہیں ایمان لائے، لیکن علماء میں سے جانتے تھے کہ ہاں یہ ہے، نشانیاں تو وہی ہیں، وہی رسول ہے یہ. تو اس لیے ان کے اندر حسد کی آگ بھری ہوئی تھی اور یہ نہیں چاہ رہے تھے کہ یہ قرآن نازل ہو ان کے اوپر اور کوئی خیر آئے. تو اللہ تعالیٰ یہاں پہ کہہ رہے ہیں کہ نہیں چاہتے، نہ اہل کتاب میں سے نہ ہی مشرکین میں سے. جو مشرکین مدینہ میں تھے، جو چاہے وہ منافقین کی شکل اختیار کر چکے تھے یا چاہے وہ ابھی تک مشرکین ہی تھے یا چاہے وہ مشرکین مکہ تھے، وہ کسی صورت یہ نہیں چاہتے تھے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے اوپر اور مسلمانوں کے اوپر اللہ کی طرف سے کوئی بھلائی، کوئی چیز نازل ہو. نمبر ون تو اس میں خیر جو شامل ہے وہ وہی قرآن ہی ہے کہ یہ ہدایت پکڑے، ان کے لیے جنت ہو جائے. اور اس کے اندر باقی چیزیں بھی شامل ہیں، خیر کے اندر کوئی بھی خیر. باقی خیر میں کیا ہے کہ ان کے اوپر وہ چاہتے تھے کہ مصیبتیں کسی طرح سے آئیں، آفتیں آئیں، برا ہو ان کے ساتھ کسی طرح سے. اور اگر کوئی خیر ہوتی تھی تو ان کو درد ہوتا تھا، تکلیف ہوتی تھی. جب بدر کا معاملہ ہوا تھا تو تکلیف ہوئی تھی انہیں. جب احد کا معاملہ ہوا تھا، اللہ کے رسول صلی اللہ علیہ وسلم 1000 کا لشکر لے کے نکلے تھے احد کی طرف، راستے کے اندر عبداللہ بن ابئی وہ 300 لوگوں کو لے کے واپس آ گیا کہ بھائی انہوں نے ہمارا مشورہ مانا نہیں، ہم تو کیا مشورہ دے رہے تھے، اب ہم نہیں لڑتے. تو جب احد کے اندر مسلمانوں کو وہ چوٹ لگی تو اس کے اوپر یہ بڑے خوش ہوئے تھے، اور انہوں نے اس طرح کی باتیں بھی کی تھیں کہ بھائی ہم کہہ نہیں رہے تھے تمہیں کہ یہ تم لوگ غلط بلنڈر کر رہے ہو، غلط حرکت کر رہے ہو. حالانکہ غلطی صرف وہاں پہ ہوئی تھی کہ صحابہ میں سے کچھ نے یہ دیکھ لیا کہ جب مشرکین چلے گئے ہیں تو وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے آرڈر دینے سے پہلے نیچے اتر آئے تھے، جس کی وجہ سے پیچھے سے پھر حملہ ہو گیا تھا اور وہ ہوا تھا. ان کے مشورے کا اس میں کوئی عمل دخل نہیں تھا. یہی حال ان کا باقی معاملات کے اندر بھی تھا کہ جب مسلمانوں کو کوئی خیر ملتی تھی، کوئی مال غنیمت آتا تھا تو ان کو جیلسی ہوتی تھی، غصہ چڑھتا تھا انہیں کہ یہ نہیں، ان کے پاس نہ آئے کسی طرح سے، حسد کرتے تھے. اور جب کوئی تکلیف پہنچتی تھی تو یہ اندر ہی اندر بڑے خوش ہوتے تھے، ان کو تسکین پہنچتی تھی کہ یار بہت اچھا ہوا یہ. واللہ یختص برحمتہ ہی میں یشاء، اور حالانکہ اللہ تو خاص کر لیتا ہے اپنی رحمت کو جس کے لیے چاہتا ہے. نمبر ون تو قرآن ہی ہوگا کہ اللہ کی رحمت ہے، اللہ تعالیٰ کی اپنی سلیکشن ہے، جس کے لیے چاہا اللہ تعالیٰ نے سلیکٹ کر لیا، کوئی اس کے لیے ایسا نہیں تھا کہ وہ بندہ کہے کہ میں ڈیزرو کرتا تھا زیادہ. اور دوسری بات یہ کہ اللہ تعالیٰ یہ کہہ رہے ہیں کہ جو رحمت ہے میری، قرآن اور باقی چیزیں جو کچھ بھی ہے، یہ اختیار میرے پاس ہے، میں جس طرح مرضی چاہوں اس کو دوں. واللہ ذو الفضل العظیم، اللہ تعالیٰ تو بہت زیادہ فضل والا ہے اور بہت عظیم ہے. فضل اس نعمت کو کہتے ہیں، اس دینے کو کہتے ہیں اللہ تعالیٰ کا، کہ جو آپ ڈیزرو نہیں کرتے تھے، اللہ تعالیٰ نے آپ کے اوپر بہت مہربانی کی کہ آپ کو دے دی. یہ اللہ تعالیٰ کی مہربانی ہے کہ اللہ تعالیٰ نے آپ کو دے دی، ورنہ یہ آپ ڈیزرو نہیں کرتے تھے. اس کی سب سے بڑی مثال جو میرے نزدیک بنتی ہے، جو ہم لوگ کہہ سکتے ہیں، وہ یہی ہے کہ یہ اللہ تعالیٰ کا کوئی بہت بڑا فضل ہے کہ اللہ تعالیٰ نے ہمیں مسلمان گھرانے میں پیدا کیا ہے، ورنہ ہم ڈیزرو نہیں کرتے تھے. ہماری اپنا یہ کوئی قصبی چیز نہیں تھی کہ میں کہوں کہ میں کوئی چیز ڈیزرو کرتا تھا کہ میں لازماً مسلمان گھرانے میں پیدا ہوتا. تو اللہ تعالیٰ کا بہت بہت ہی بڑا فضل ہے یہ کہ اللہ تعالیٰ نے ہمیں ایسے گھر میں پیدا کیا جہاں پہ اسلام تھا، ورنہ جو حالات ہیں مسلمانوں کے، اگر ہم کہیں اور پیدا ہو چکے ہوتے، کیا چانس تھا کہ ہم ایمان لاتے ہیں؟ کیا چانس تھا؟ ہم تو اسی اندھیروں میں زندگی گزارتے رہتے ہیں. آپ کے اگر کالج یونیورسٹی کے اندر کوئی فرینڈ ہے جن میں سے ہو سکتا ہے کوئی کرسچن ہو آپ لوگوں میں اور اس میں کیا فرق ہوتا ہے؟ کوئی فرق نظر نہیں آئے گا اسے. آپ کے اندر ایسی کوئی چیز نہیں ہے جس کی وجہ سے وہ امپریس ہو آپ سے, وہ کہے کہ یار یہ میں واقعی میں ایمان لے آتا ہوں. تو اسی طرح اگر ہم بھی ہوتے ہیں اس طرح, تو ہم بھی اس طرح کی زندگی گزار رہے ہوتے ہیں. تو اللہ تعالیٰ کا بہت بہت ہی بڑا فضل ہے یہ کہ اللہ تعالیٰ نے ہمیں مسلمان گھرانے میں پیدا کیا. تو اللہ تعالیٰ ہے ہی, اللہ تعالیٰ کہہ رہے ہیں واللہ ذو الفضل العظیم, اللہ تعالیٰ تو بہت زیادہ فضل والا ہے, بہت عظیمت والا ہے, تو بہت عظیم ہے. تو یہ اللہ تعالیٰ کی طرف سے چوائس ہوتی ہے کہ اللہ تعالیٰ کس کے اوپر اپنی رحمت دینا چاہتا ہے. تو حسد, قرآن کے اندر بھی ذکر آیا ہوا ہے کہ یہ حسد من شر حاسد اذا حسد, کہ اس حاسد کی حسد سے کہ جب وہ حسد کرنے لگے. اس چیز کو اللہ کے رسول صلی اللہ علیہ وسلم نے بھی منع کیا ہے. آپ صلی اللہ علیہ وسلم نے صرف دو چیزیں کہی ہیں کہ دو معاملات ایسے ہیں جن کے اوپر کسی اور آدمی کے اوپر رش کیا جا سکتا ہے. ایک یہ کہ اللہ تعالیٰ نے کسی شخص کو بہت علم دیا ہو اور وہ اس علم کو خیر میں پھیلا رہا ہو, اس علم سے وہ خیر کا کام کر رہا ہو, اسلام پھیلا رہا ہو, اسلام کا کام لے رہا ہو, اسلام کی خدمت کر رہا ہو, ایسے بندے سے رش کیا جا سکتا ہے, حسد کیا جا سکتا ہے. یا ایسے شخص کے اوپر رش کیا جا سکتا ہے جس کو اللہ تعالیٰ نے بہت مال و دولت دیا ہے اور وہ اپنے تمام مال و دولت کو, اپنے تمام ریسورسز کو چینلائز کر رہا ہے, انگیج کر رہا ہے اسلام کی خدمت کے لیے. دنیا کی نعمتوں میں ان دو چیزوں کے اوپر اللہ کے رسول صلی اللہ علیہ وسلم کہہ رہے ہیں کہ رش کیا جا سکتا ہے, کہا جا سکتا ہے کہ اللہ یہ نعمتیں مجھے بھی ملیں کسی طرح سے. دنیا کی نعمتوں میں یہ صرف دو چیزوں کے اوپر ہے. خالی علم کافی نہیں ہے, کیونکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی کیا دعا ہوتی تھی, اللہم انی اسالوک علما نافعا ورزقا طیبا وعملا متقبلا. اللہ میں آپ سے دعا مانگتا ہوں, پکارتا ہوں میں آپ اس علم کی جو مجھے نفع دے. خالی علم نہیں, ویسے تو ٹی وی کے اوپر جو آ رہے ہوتے ہیں ٹاک شوز کے اوپر, ان لوگوں کے پاس تو کم علم تو نہیں ہوتا کہ جو کون کون سے تاریخ کے واقعات نکال نکال کے بتا رہے ہوتے ہیں, کیا کیا باتیں بتا رہے ہوتے ہیں, ہم نے کبھی سنی بھی نہیں ہوتی باتیں, تو کم علم تو نہیں ہے ان کے پاس. کبھی آپ بی بی سی, نیشنل جیوگرافک کے اوپر, ڈسکوری چینل کے اوپر, ان چینلس کے اوپر کبھی ڈاکیومنٹریز دیکھیں, چاہے وہ سائنس سے ریلیٹڈ ہوں, چاہے وہ ہسٹری سے ریلیٹڈ ہوں, چاہے وہ فلاسفی سے ریلیٹڈ ہوں, جس مرضی چیز سے ریلیٹڈ ہوں, وہ کیا کیا نالج کی باتیں بتائیں گے کہ آپ کہیں گے اور باقی تو ایک ایک جملہ پتہ نہیں کہاں کہاں سے انہوں نے حاصل کیا ہے. لیکن جو مانگنے کو کہا ہے اللہ کے رسول نے وہ یہ ہے کہ علم نافع ہو, وہ علم جو مجھے نفع دے گا آخرت کے اندر. اس کے اندر قرآن حدیث یقیناً یہی علم ہے, لیکن یہ علم اگر آپ بینیفٹ میں استعمال نہیں کریں تو ہو سکتا ہے یہی علم آپ کے لیے وبال جان بھی بن جائے. خالی علم ہونا کافی نہیں ہے, کہ اگر آپ اس علم کی وجہ سے غلط قسم کے فتوے دے رہے ہیں, فرقہ واریت کو بھڑکا رہے ہیں, لوگوں کے درمیان لڑائی پیدا کر رہے ہیں, اس کو آپ نے بنا لیا ہے, بزنس کا ذریعہ بنا لیا ہے, تو علم تو تھا آپ کے پاس لیکن آپ نے اس کو استعمال کہاں کیا ہے, کہاں استعمال کیا آپ نے اس علم کو. تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے جو مانگی ہے دعا وہ یہ ہے کہ وہ علم جو نفع دے, اور رزق وہ مانگے جو طیب ہو, پاک رزق ہو, حرام اس میں شامل نہ ہو. اور مال و دولت جو ہے, مال کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ ہر امت کے لیے اللہ نے ایک فتنہ بنایا ہے. میری امت کا جو فتنہ ہے وہ مال ہے. مال کی وجہ سے میری قوم کے جو لوگ ہیں, میری امت جو ہیں, میرے امتی جو ہیں, وہ ہمیشہ فتنے میں مبتلا ہو جائیں گے. جو ایمان کا ٹیسٹ ہے, اس کا سب سے بڑا چیلنج جو ہے وہ مال ہوگا. تو یہ بات تو آبویس ہے, اس میں کوئی زیادہ ایکسپلینیشن کی ضرورت ہے بھی نہیں, کہ مال ہی ہے کہ ہمیشہ ہماری تاریخ کے اندر آپ دیکھیں کہ اسلام کو کبھی اتنا نقصان کسی اور نے نہیں پہنچایا جتنا اسلام کو نقصان اپنے غداروں نے پہنچایا ہے. اور غداری کرتے کیوں تھے؟ مال کے پیچھے بک جایا کرتے تھے. ہم اپنے حکمرانوں کو دیکھیں یا ایجنٹس کو دیکھیں, تمام لوگوں کو دیکھیں آپ, یہ خبروں کے اندر اس طرح آ رہا ہوتا ہے کہ امریکہ جو ہے سی آئی اے کے ایجنٹس پاکستان میں ہیں, بلیک واٹر ہے, فلانا ہے. کہاں پہ آئے ہیں یہ؟ آئے کہاں پہ؟ پاکستان میں آئے ہیں نا. ان کو ہم لوگوں نے جگہ دی ہے نا. کس نے ویزا دیا انہیں؟ ہم لوگوں نے ویزے دیے نا. ایک دم سے تو نہیں اڑ کے آ گئے. یہ جن گھروں میں رہ رہے ہیں یا جہاں جہاں پہ ان لوگوں نے اپنے سیکرٹ سیلز بنائے ہوئے ہیں, وہ کس نے پرووائڈ کیا ہے؟ ہم لوگوں نے پرووائڈ کیا ہے نا. چیف جو ریٹائرڈ ہے, اس کا ٹی وی کے اوپر انٹرویو آیا تھا. اس کا اسلام آباد میں ایک گھر ہے, اور اگر آپ میں سے کسی نے سنا نہیں ہوا تو آپ بھی تعجب کریں گے. اس کا اسلام آباد میں گھر ہے جو کہ یہی امریکن ایجنسیز جو ہیں انہوں نے رینٹ پہ لیا ہوا ہے. کتنے رینٹ پہ؟ پر منتھ $5,000, پر منتھ $5,000. اور اس کو ٹی وی کے اوپر انٹرویو پہ جب سوال پوچھا گیا تھا تو اس نے کہا تھا اس میں کیا بات ہے ایسی, وہ رینٹ اتنا دینے کے لیے اگر تیار ہے تو اس میں کیا عجیب سی بات کیا ہے. बंदा ये नहीं सोच सकता कि यार ऐसी क्या खास बात है, वाई $5,000 उन्होंने यहाँ लगाए हैं। ये तमाम की तमाम चीज़ें क्या होती हैं, ये एक रिश्वत के तरीके होते हैं। ये एक रिश्वत होती है डायरेक्ट रिश्वत दे देना, एक ये तरीका हो गया कि मेरे पास रेंट की जगह थी उसने मुझे इतने पैसे दे दिए, बस इतनी सी बात है। ठीक है, हम दूसरों को तो बहुत बुरा कह सकते हैं कि उसने इतने पैसे ले लिए, $5,000 ले लिए, फलाने सियासतदान ने ये कर लिया, फलाने ये कर लिया। हमारा अपना भी यही हाल है, हमारी ज़िंदगी का मकसद क्या है? कोई मकसद नहीं है सिवाय ये कि हमने पैसा कमाना है, माल और दौलत जमा करना है हमने। और हमारी भी एक कीमत है, जो वो कीमत अदा कर देगा मैं उसके लिए काम करूँगा, मैं उसके लिए जॉब करूँगा। जो जितनी ज़्यादा बोली लगाएगा ना मेरी, मैं उसके लिए काम करूँगा, मैं उसकी कंपनी में जॉब करूँगा। मुझे इससे कोई गलत नहीं लगे कि वो है किस नौत की जॉब, उस जॉब में मैंने करना क्या है, लॉन्ग रन के अंदर ये किसको बेनिफिट दे रही है, किसको नुकसान हो रहा है, किसका सत्यानाश होगा इस जॉब की वजह से, कौन ज़्यादा उठेगा कौन नीचे जाएगा, हमें इससे कोई गर्ज नहीं है। हमें तो गर्ज इससे है कि मुझे बस नोट मिलने चाहिए। मेरी ये कीमत है, जो वो कीमत अदा कर देगा मैं उसकी खिदमत करूँगा, मैं उसकी नौकरी चाकरी करूँगा। ये थोड़े डायरेक्ट अल्फाज के अंदर फिलॉसफी है, सबके जहनों के अंदर यही सोच बैठी हुई है। जो आप में से भी जॉब नहीं कर रहे हैं और जब आप जॉब करेंगे आपका वाइड क्राइटेरिया यही होगा, जो जॉब कर रहे हैं उन्होंने ईयरली जॉब क्यों पिक की थी, वाइड क्राइटेरिया यही होगा आपका। और लोग मर मर के जाते हैं एकदम से, किसी से मुझे UN की जॉब मिल जाए, मुझे फलानी एम्बेसी में जॉब मिल जाए, मुझे फलानी जगह जॉब मिल जाए, फलानी जगह जॉब मिल जाए, विदाउट रियलाइजिंग कि इस चीज़ का लॉन्ग टर्म में बेनिफिट किसको हो रहा है, किसको नुकसान हो रहा है इस चीज़ का। मुझे फलानी NGO के अंदर जॉब मिल जाए तो उसके बेनिफिट किसको हो रहा है, नुकसान किसको हो रहा है, हमें से कोई कंसर्न है ही नहीं सिरे से। वापस आते हैं टॉपिक की तरफ। ये उनका हसद था, खास तौर पे कुरान की आयात का नज़ूल के अल्लाह के रसूल जो थे वो इनमें क्यों आ गए, ये उनका हसद था उस वक्त में। आजकल के अतबार से इन आयात का क्या मफहूम बनता है, तारीख गवाह है हमारी, पाकिस्तान की तारीख गवाह है और मुस्लिम तारीख गवाह है कि हमारे कभी भी मुखलिस नहीं हुए, ना वेस्ट हुआ है मुखलिस। अल्लाह ताला ने क्या कहा है, मिन अहले किताब, अहले किताब में से, या चाहे वो यहूदी हों चाहे वो ईसाई हों। पूरा वेस्ट है ही क्या, क्रिश्चियन ही तो है पूरा वेस्ट। अमेरिका क्या है, क्रिश्चियन है, प्रोटेस्टेंट क्रिश्चियन है लेकिन क्रिश्चियन है। UK क्या है, फ्रांस क्या है, जर्मनी क्या है, या तो ये सारे कैथोलिक क्रिश्चियंस हैं या सारे के सारे ये प्रोटेस्टेंट क्रिश्चियंस हैं। रशिया क्या है, कम्युनिज्म को छोड़ दें तो रशिया के अंदर जो मज़हब चलता है वो ईस्टर्न ऑर्थोडॉक्स क्रिश्चियनिटी है। हमारी तारीख गवाह है, इस्लामी तारीख भी गवाह है और पाकिस्तान की तारीख भी गवाह है कि ये हमारे साथ कोई खैर नहीं करना चाहते। दूसरी चीज़ क्या है, अल्लाह ताला बता रहे हैं वला मुशरिकीन, मुशरिकीन का भी ये मामला है। मुशरिकीन में कौन आते हैं, इंडिया है जो मुल्क ही जहाँ पे बेशुमार खुदाओं को मानने वाले हैं, वो एक भगवान है, बाकी सारे के सारे देवी देवते हैं बेशुमार किस्म के। ये बात अल्लाह ताला ने कुरान के अंदर कई दफ़ा वाजे कर दी है, तारीख गवाह है, लेकिन फिर भी ऐसे बेवकूफ़ हैं हम लोग कि हम लोग जब भी सहारा पकड़ते हैं हम इन्हीं का सहारा पकड़ते हैं। हमारे क्राइसिस हैं हमारे मुल्क के अंदर, हम किसके आगे भागेंगे, कौन हमारी मदद करे, हम इन्हीं के पास जाएंगे। हमने अपनी तारीख से सीखा कुछ नहीं है, हम दोबारा अमेरिका से ही जाके मिन्त माजिद करेंगे, हम दोबारा वही IMF के आगे ही जाके बेवकूफ़ों की तरह पैसे मांगेंगे, वर्ल्ड बैंक के पास ही जाएंगे, हम इंडिया को बनाने की कोशिश करेंगे मोस्ट फेवर नेशन। जबकि तारीख गवाह है, कुरान कह रहा है कि ये तुम्हारे लिए किसी किस्म का कोई खैर नहीं चाहते कि तुम्हें कोई खैर पहुँचे, ये चाहते ही नहीं है किसी किस्म का खैर तुम्हें पहुँचे। पाकिस्तान को गैस पाइपलाइन के ऊपर इतना अमेरिका को क्या तकलीफ पहुंची भी है, उसकी वजह यह है कि उसकी वजह से पाकिस्तान के एनर्जी क्राइसिस सॉल्व हो सकते हैं, ईरान को भी बेनिफिट मिल जाएगा, लेकिन ये नहीं चाहते कि खैर मिले, किसी किस्म का भी खैर मिले, इसलिए हर तरह की रुकावट डाली भी है उसके अंदर। इंडिया के बारे में तो बता दिया था आपको कैटेगोरिकली कि इंडिया के साथ पाकिस्तान का मामला बिल्कुल ठीक जा रहा था। तारीख के वाक़यात हैं आप में से किसी को नहीं पता होगा, जब ब्रिटेन यहाँ से गया था और ब्रिटेन ने ये इंडिया और पाकिस्तान के बीच में कश्मीर की पख डाल दी थी उसने और वो चला गया था। बाद में वो जो जंगों का सिलसिला हुआ था कि यहाँ से पाकिस्तान आर्मी गई, वहाँ से इंडियन आर्मी गई थी और ये लाइन ऑफ कंट्रोल बन गया था, तो मैटर रेफ़र किया गया था UN की तरफ कि UN मसला हल करें। UN मसला हल नहीं कर रही थी, वो मामला डिले रहा था, वो जिस तरह अभी तक चला आ रहा है। तो लियाकत अली खान के दौर की बात है कि पाकिस्तान आर्मी ने एक फुल फ्लेज पाकिस्तान का आधे से ज़्यादा जो एमुनिशन था वो कश्मीर पहुंचाया गया था बगैर किसी को इतला दिए। मोहम्मद असद की जो बायोग्राफी है उसके अंदर ये वाक्या मौजूद है। वो खुद गए थे लाइन ऑफ कंट्रोल के पास जायज़ा लेने के लिए, देखने के लिए कि क्या क्या मामला किया हुआ है, पाकिस्तान की प्रेपरेशंस क्या हैं। अगले दिन अटैक करना था पाकिस्तान ने, इंडिया को कोई ख़बर नहीं थी, क्योंकि अगर इंडिया को ख़बर होती तो इंडिया वहाँ पर कुछ बंदोबस्त कर लेता। पाकिस्तान आर्मी फुल इस प्लान में थी, इस एजेंडे में थी कि कल कश्मीर हमारा हो जाएगा। किसी तरह से समहाउ वहाँ पे ख़बर पहुँची नेहरू तक कि पाकिस्तान के ये एजेंडे हैं, और इंडिया इतने कम टाइम में कुछ नहीं कर सकता था। उसने कॉल मिलाई यूके, यूके से कॉल मिली यहाँ पे पाकिस्तान, और पाकिस्तान के ऊपर ये तसल्ली दे दी। नेहरू ने प्रॉमिस किया था कि मैं रेफरेंडम करवाऊँगा कश्मीर के अंदर, ब्रिटिश गवर्नमेंट ने पाकिस्तान को गारंटी दी थी। पाकिस्तान का फॉरेन मिनिस्टर था तब गफरुल्ला खान, कादियानी था ये, उसने कह दिया कि ठीक है हमें लड़ने की ज़रूरत नहीं, हमें ब्रिटेन गारंटी कर रहा है और इंडिया प्रॉमिस कर रहा है कि रेफरेंडम होगा, फ़ौरन बाद होगा इसका। हमने धोखा खाया, कोई रेफरेंडम नहीं हुआ उससे। एक गोल्डन चांस था जो पाकिस्तान ने हमेशा के लिए मिस कर दिया। फिर उसके बाद क्या हुआ था, ये 1965 और इन सब ज़माने में क्या होता है, जो पाकिस्तान और बांग्लादेश का मसला था, इंडिया अगर इंटरफेयर ना करता तो पाकिस्तान नहीं टूट सकता था। हम किस सोच के साथ इंडिया को मोस्ट फेवर्ड नेशन करार दे रहे हैं। ज़ियाउल हक का जब दौर आया था तो ज़ियाउल हक ने ये जहाद का जब शुरू किया था, ऑल दो ज़ियाउल हक की डेथ हो गई थी, लेकिन जो प्लान बनाया हुआ था वो ज़ियाउल हक का था कि ये कश्मीर जहाद शुरू करना है। ये चीज़ अप्रोच ठीक नहीं है, लेकिन चलें एटलीस्ट इंडिया के नाक में दम करके रखा हुआ था पाकिस्तान ने। सब कुछ ठीक जा रहा था कि पाकिस्तान ने, मुशर्रफ ने इतना बड़ा ब्लंडर किया कि जहादी तंजीमों को बंद कर दिया, सब कुछ वापस कॉल बैक कर लिया, इंडिया सुकून में आ गया बिल्कुल। जो इंडिया को इतना वक्ता पड़ा हुआ था वो सब कुछ सुकून में आ गया, और इंडिया ने पाकिस्तान के साथ 2004 के अंदर ड्रामा लगा लिया कि हम जी अब दोस्ती की फ़िज़ा ओपन करते हैं। दोस्ती की फ़िज़ा क्या थी कि इंडिया को पाकिस्तान से दो बेनिफिट थे, एक तो ये कि इंडिया ने अपनी फिल्में लीगलाइज करवा ली पाकिस्तान के अंदर। फिल्में हमेशा से चलती आ रही थी, हर कोई जनरेशन पर पाँच जनरेशन देखे आ रहे हैं इंडिया की फिल्में, एक आने का इंडिया को फ़ायदा नहीं होता था उसका। मुशर्रफ ने जी करा दिया, डील करवा ली कि लॉलीवुड की फिल्में इंडिया में लगेंगी और बॉलीवुड की फिल्में पाकिस्तान में लगेंगी। लॉलीवुड की फिल्म है क्या, बूढ़ा गुज्जर वो फिल्में लगेंगी जाके, उस तरह की फिल्में डाकू रानी और उस तरह की फिल्में जाके लगेंगी वहाँ पर। ज़्यादा ज़्यादा एक आध अगर कोई फिल्म लगी भी है तो वो कौन सी लगी है, खुदा के लिए बोल, जिसके अंदर हमने अपने इस्लाम के ऊपर ही कीचड़ फेंका हुआ है। हमने दो फिल्में बस चली हैं वहाँ जाके, बाकी क्या है, बाकी सारी की सारी इंडिया की फिल्में यहाँ चल रही होती हैं और अन्य वाह पैसा इंडिया को मिल रहा है, फिर इंडिया के चैनल्स यहाँ पे चल रहे हैं, और हमने अपने सोसाइटी के लेवल के ऊपर जड़ मार के रख दिया अपनी जनरेशन की, जो इस कदर डूबी हुई है इंडियन कल्चर के अंदर, जड़ मार के रख दिया हमें अपनी सोसाइटी की। इंडिया को दूसरा क्या था पाकिस्तान से कंसर्न क्या थी, दूसरी कंसर्न इंडिया को पाकिस्तान से ये थी कि इंडिया ये चाह रहा था कि पाकिस्तान की मार्केट जो है वो इंडियन प्रोडक्ट्स के लिए किस तरह से ओपन हो जाए, इंडिया जो प्रोडक्ट्स बना रहा है उसकी मार्केट बन जाए किसी तरह से पाकिस्तान, पाकिस्तान में आके वो बिके, क्योंकि जिस क्वांटिटी में इंडिया में बनती है उस रेट का मुकाबला हम पाकिस्तान में कर नहीं सकते। अगर ये ट्रेड ओपन हो गया तो पाकिस्तान को पहली सत्यानाश हो गया, बिजली और उन चीज़ों में इंडस्ट्री पहली ख़त्म हो गई, जो थोड़ी बहुत बच गई है वो मोस्ट फेवर नेशन की वजह से बिल्कुल ही बर्बाद होकर रह जाएगी, ख़त्म होकर रह जाएगा पाकिस्तान की इंडस्ट्री। तो लोग तो बड़े खुश हुए कि चीज़ें सस्ती होनी शुरू हो गई हैं। इसका एडवर्स इफेक्ट क्या होना शुरू हुआ कि पाकिस्तान की इंडस्ट्री का सत्यानाश होना शुरू हो गया। जब इंडस्ट्री का सत्यानाश हुआ है तो कोहिनूर मिल्स और फैसलाबाद की इतनी बड़ी बड़ी मिल्स जो हैं उन्होंने अपनी मिल्स बंद करके वहाँ पर हाउसिंग स्कीम्स खोल ली हैं, ये तो काम चल नहीं रहा तो हाउसिंग स्कीम चल रहे, तो जो सैकड़ों लोग जो कमा रहे थे वो गया, सारा काम गया। लेकिन इसके बावजूद पाकिस्तान से सब कुछ ले लिया इंडिया ने, और इंडिया ने पाकिस्तान को क्या दिया इन रिटर्न, स्वाद के अंदर तंग करके रखा हुआ है इंडिया ने हमें, बलूचिस्तान में तंग करके रखा हुआ है, और पाकिस्तान का पानी बंद करके रखा हुआ है, और पाकिस्तान के अंदर इतनी हिम्मत नहीं है कि चैलेंज कर सके इंडिया को, या और कुछ नहीं कम से कम जाए सीधा जाके एयर स्ट्राइक्स करके आ जाए, तोड़ फोड़ के ख़त्म करे उस डैम को, देखी जाएगी बाद में क्या होता है। लेकिन पाकिस्तान नहीं कर सकता इस तरह कोई भी काम, पाकिस्तान को अच्छी तरह पता है कि अमेरिका कितना पाकिस्तान के फेवर में है, अच्छी तरह पता है, लेकिन फिर भी उसी के पैर जाके पढ़ेंगे हम लोग, उसी को जाके हम कहेंगे कि यही हमारे मसले हल करेगा, जैसा कि एज एफ की इसके पास कोई गॉडली पावर्स है, हालांकि हमें कहीं किसी और कंट्री के पास जाने की ज़रूरत नहीं है। ईरान हमें अगर देता है गैस, देता है गैस पाइपलाइन के ऊपर, ईरान हमें वो लोन देने के लिए भी तैयार है, तो ठीक है हमें ईरान से ले लेना चाहिए वो चीज़ें। अरब कंट्रीज़ के पास अन्य वह पैसा है, हमें उनके पास रुजू करना चाहिए और हम उनसे कहते हैं जाके कि आप अपने पैसे पाकिस्तान में इन्वेस्ट करें, यहाँ पर यूनिवर्सिटीज़ बनाएँ। उनको उनको किस चीज़ का शौक़ होता है? उनको शौक़ ये है कि हम उनके नाम की वाह वाह होती रहे। तो हम कह देंगे ठीक है भाई, हमारी यूनिवर्सिटीज़ हम खोल लेते हैं और यूनिवर्सिटी जो है वो नाम आपके नामों पे रख लेते हैं, किंग अब्दुल्ला यूनिवर्सिटी रख लें, हमें क्या लगता है उससे। हम यूनिवर्सिटीज़ यहाँ पे खोलते हैं, हम रिसर्च करते हैं एनर्जी के ऊपर, विंड पावर हमें अल्लाह ताला दी है, हमें अल्लाह ताला ने कोयला इतना दिया है, हमें अल्लाह ताला ने तेल दिया है, धूप पूरे साल इतनी पड़ती रहती है, रेगिस्तान हमारे पास मौजूद है, हमारे पास हिमालयाज है, K2 हमारे पास है, इतना कुछ अल्लाह ताला ने हमें दिया है। नायल के बाद सबसे बड़ा जो रिवर है वो हमारे पास है। हम उन चीज़ों को यहाँ पे इन्वेस्ट करें, उनके नाम चल जाएंगे, अरबों के नाम चल जाएंगे, उनको उससे क्या लगे और है। उनके साथ पाकिस्तान करे कि वापस आप हमारे साथ वही डिफेंस का माहदा करें जो आपने पहले किया होता था। गल्फ वॉर से पहले क्या था कि पाकिस्तानी फोर्सेज वहाँ जाया करती थी, उनकी आर्मी को ट्रेन करती थी, वो वापस वो माहदा करें। हम अगर अपना ब्लॉक बना लें तो हमें तो और कोई चीज़ चाहिए ही नहीं है, हमें तो लिफ्ट कराने की ज़रूरत ही नहीं है अमेरिका को। तेल क्योंकि हमारे पास है, ये चीज़ हमारे पास है, कोई एग्जांपल दे चुका हूँ, सारी एयर स्पेस हमारे पास है, लैंड रूट्स हमारे पास है, सी रूट्स हमारे पास है, लेकिन हम फिर भी उन्हीं के पास जाएंगे। अल्लाह ताला कह भी रहे हैं कि वो नहीं चाहते, हरगिज़ नहीं चाहते कि तुम्हारे पास किसी किस्म का खैर आए। एकदम से हमें दुश्मनी बोलने की ज़रूरत नहीं है, लेकिन हमें ये भी रियलाइज़ करना चाहिए कि ये हमारे फ्रेंड्स नहीं हैं, हमें इनसे कोई ऐसी तवक्को रखने की ज़रूरत नहीं है। सुभानकल्लाहुम्मा वबिहम्दिक अशहदु अल्ला इलाहा इल्ला अन्त अस्तग़फिरुका वअतूबु इलैक।